मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति एताको वर्म छ
Panico Radio 88.8
नया संविधानमा आस्थाको निम्ति बहस बहस बहस
नमस्ते धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाका निम्ति बहस सुनिरहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा न्यानो अभिवादन श्रोता हाम्रो देश नेपाल संक्रमण कालमा छ पुरानो संविधान खारेज भएको र नयाँ संविधान बन्दै गरेको संक्रमणकालीन वर्तमान अवस्था अन्तरिम संविधानबाट चलिरहेको छ अन्तरिम संविधान विक्रम सम्बत 2063 जारी भएको हो र यो जारी भएको करिब एक दशक हुन लाग्यो केही वर्षमै जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागितामा संविधान सभाले नयाँ संविधान निर्माण गरी जारी गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो श्रोता निरन्तरको प्रयासमा नयाँ संविधान जारी हुने दिन हामी बीच नजिकै रहेको छ अब बन्ने संविधानमा हामी जनताका लागि प्राप्त मौलिक हकको उपभोगका क्रममा आइपर्न सक्ने बाधा अवरोध र विरोधाभासका शब्द बुदा हरफ अनि तिनका प्रावधानहरूका सम्बन्धमा व्यक्ति व्यक्तिमा समूह र समुदायमा समाजमा र देशका विभिन्न स्थानमा छलफल समीक्षा र बहसहरू भइरहेका छन् हामी पनि तपाईँहरूको रेडियो सेटमा केही दिन यता निरन्तर रूपमा नयाँ संविधानमा आस्थाका निम्ति बहस कार्यक्रम लिएर आइरहेका छौँ तपाईँ हाम्रा खुलदुली अनि जिज्ञासाका बारेमा चर्चा गरिरहेका छौँ श्रोता धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत यो कार्यक्रम तपाईँ काठमाडौँ उपत्यका र बाहिरका देशभरका एफएम रेडियोहरूमा सुन्न सक्नुहुनेछ साथै तपाईँ इन्टरनेटमा धार्मिक चौतारी सर्च गर्नुभई वा सिधै हाम्रो फेसबुक पेजमा जान सक्नुहुनेछ हाम्रो फेसबुक पेज facebook.com/धार्मिक चौतारी हो तपाईँ यसमा आफ्नो प्रतिक्रिया पनि पठाउन सक्नुहुनेछ श्रोता नयाँ संविधानमा आस्थाका निम्ति बहस कार्यक्रम मार्फत हामीले यस कार्यक्रमका अघिल्ला अङ्कमा विभिन्न धार्मिक आस्थाका अनुयायीहरूका दृष्टिमा मस्यौदामा उल्लेख गरिएका प्रावधानका बारेमा बहस गर्दै आइरहेका छौँ खास गरी संविधान सभा सचिवालयले यही साउन पहिलो साता जनता समक्ष ल्याएको नयाँ संविधानको प्रारम्भिक मस्यौदामा धारा 31 धार्मिक स्वतन्त्रताको हक अन्तर्गत उपधारा 1, 2, र 3 बारेमा चर्चा गरेका छौँ गर्दै आइरहेका छौँ नयाँ संविधानको प्रारम्भिक मस्यौदामा भाग 3 धारा 21 52 32 बुँदामा मौलिक हक र कर्तव्य समेटिएका छन् तीमध्ये धारा 22 र धारा 23 स्वतन्त्रताको हक र समानताको हक समावेश छ श्रोता यहाँनिर भन्नै पर्छ यस अघिका संविधानभन्दा तुलनात्मक रूपमा जनताको पक्षमा अर्थात् जनताका हक अधिकार र स्वतन्त्रता सुनिश्चित गरिएको संविधान जारी होस् भन्ने आम जनताको चाहना छ नयाँ संविधानमा एउटा धारामा प्रत्याभूत गरिएका हक अधिकार र स्वतन्त्रताका शब्दलाई यही संविधानको अर्को धाराले बाधा नपुर्याओस् भन्ने नेपालीहरूको अपेक्षा छ श्रोता, अब बन्दै गरेको नयाँ संविधान एउटा समूह, एउटा जाति, एउटा धर्ममा आस्था राख्ने समुदायलाई खुसी पार्नका लागि अन्य धर्ममा आस्था राख्ने नेपाली जनताको भावना, आस्था र स्वतन्त्रतामाथि अडचन हुने शब्द नराखियोस् भन्ने खबरदारी छ। श्रोताहरू, देशको मूल कानुन हो संविधान। यो देशभरका समस्त जनताको साझा दस्तावेज हो। संविधानलाई सबै समुदायका जनताले, सबै धर्ममा आस्था राख्ने समुदायले आफ्नो ठान्न सकुन्। कोही कसैमाथि विभेद गर्ने, भेदभाव गर्ने, काखा र पाखा पार्ने संविधान अब सही हुन सक्दैन, मान्य हुन सक्दैन। यही र यस्तै समसामयिक सन्दर्भमा आवाज उठाउनु, सम्बन्धित सरकारवाला चेतनशील सचेत विशिष्ट व्यक्तित्वहरूसँग घनीभूत छलफल, चर्चा र बहस गर्नु हाम्रो उद्देश्य हो। नयाँ संविधानको मस्यौदामा भएका कमी, कमजोरी, सुधार र परिमार्जनका लागि दबाब दिनु, गजगच्याउनु, कार्यक्रम मार्फत यस्ता विषयहरूबारे आम जनतालाई सुसूचित तुल्याउनु हाम्रो पनि दायित्व हो। हामी यही दायित्व निर्वाह गरिरहेका छौँ र श्रोता, तपाईँहरू पनि आआफ्नो तर्फबाट हाम्रो यस सामूहिक टिप्पणी, चर्चा र बहसमा साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। श्रोता, समय बलवान छ, समय शक्तिशाली छ। हिजोभन्दा आज, आजभन्दा भोलि विकास, प्रगति, सुशासन र समृद्धिबारे जनता सचेत छन्, सतर्क छन्। हिजोका दिनमा जारी भएका संविधानले प्रदत्त गरेका जनताका हक र अधिकारको सुनिश्चय गर्दै थप हक अधिकार प्राप्त गर्ने प्रयास गर्नु सबैको स्वभाव हो। तर हामीले एकपक्षीय भएर आफूले अधिकार माग्दा, संरक्षण खोज्दा, आरक्षण खोज्दा अर्को पक्षलाई कतै अरूलाई बाधा परेको त छैन अथवा पर्ने त छैन, यसतर्फ गम्भीर हुन जरुरी छ। श्रोता, नेपालमा पहिलो पटक संविधान जारी भएको विक्रम सम्बत 2004 सालमा हो। अहिले विक्रम सम्बत 2072 सालमा छौँ हामी। यो 68 वर्षमा जनताले सङ्घर्षबाट, आन्दोलन, जनआन्दोलनबाट प्राप्त गरेका हक अधिकारहरू धेरै छन्। हालसम्म प्राप्त हक र अधिकारको संरक्षण गरी अबका दिनमा आवश्यक पर्न सक्ने हक अधिकारको खोजी गर्नु सबैको दायित्व हो। हामी हाम्रो यस रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहसमा यिनै विषयमा बहस गर्दैछौँ, छलफल र चर्चा गर्दैछौँ। श्रोता, धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत नयाँ संविधानमा आस्थाका निम्ति बहस रेडियो कार्यक्रममा हामीले उठाएको धारा 31, उपधारा 1, 2 र 3, खास गरी उपधारा 3 केन्द्रित हुनेछौँ आज हामी यस कार्यक्रममा। धारा 31 उपधारा 3 धारा 31 उपधारा 1 प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ उल्लेख छ। श्रोता, आफ्नो हकको प्रयोग गर्दा अरूको स्वास्थ्य, शिष्टाचार, नैतिकताको ख्याल गर्नु, सार्वजनिक शान्ति सुरक्षाप्रति सावधान हुनु सबैलाई अनिवार्य छ, यो जायज छ। जबरजस्ती, करकापमा वा प्रलोभनमा पारेर धर्म परिवर्तन गर्नु, गराउनु दण्डनीय हुने भन्नु उपयुक्त हो। तर सामान्य अवस्थामा कुनै व्यक्ति वा मानिसको समूह स्वेच्छाले आफूले मानिआएको धर्म वा आस्था परिवर्तन गर्दछ र अर्को धर्म, अर्को आस्था अपनाउन चाहन्छ भने धारा 31 उपधारा 1 प्रदान गरेको हकलाई उपधारा 3 बाधा पुर्याउँदैन त? धारा 31 उपधारा 3 जस्ताको तस्तै राख्दा भोलिका दिनमा यसले कतै अप्ठ्यारो बनाउँदैन त? यही सेरोफेरोमा हामीले आजको यस रेडियो बस केन्द्रित गरेका छौँ। आज हामीसँग स्टुडियोमा डाक्टर महेन्द्र भट्टराई र कैलाश साशङ्करज्यू हुनुहुन्छ। अब म उहाँहरूसँगको कुराकानी अघि बढाउनेछु। महेन्द्रजी नमस्ते।
नमस्ते।
कैलाशजी नमस्ते।
नमस्ते।
कार्यक्रममा यहाँहरूलाई स्वागत छ।
धन्यवाद।
नयाँ संविधानको मस्यौदामा नेपाल धर्मनिरपेक्ष रहने उल्लेख छ। नेपालको अन्तरिम संविधान 2063 पनि धर्मनिरपेक्ष उल्लेख छ। तर आजभोलि केही स्थानमा कतिपय मानिसबाट धर्म सापेक्ष हुनुपर्ने आवाज उठाइएको छ। महेन्द्रजीको दृष्टिकोणमा के छ, अलिकति प्रश्न पारिदिनुहुन्छ कि?
अब हेर्नुहोस्, यो हिन्दू राज्य हुनुपर्ने अनि कसै कसैले त हिन्दू अधिराज्य हुनुपर्ने पनि कुरा गरिराखेका छन्। यो सब कुरा चाहिँ एउटा राजनीतिक दृष्टिकोणले ल्याएको कुरा मात्र हो, र संविधान भनेको सबै नेपालीको लागि हो। यो बहुसङ्ख्यकको लागि अथवा अल्पसङ्ख्यकको लागि भन्ने कुरा होइन, किनभने धर्म, विश्वास, आस्था भन्ने कुरा व्यक्तिको आफआफ्नो हुनसक्छ र हुनु पाउनुपर्छ। हाम्रो नेपालको इतिहासमा हामी सुरुदेखि नै हेर्दै आउन, पहिले यहाँ किराँत वंश पनि राज्य गरेकै हुन्, लिच्छवीले राज्य गरेकै हुन्, मल्लकालमा पनि गरेकै हुन्, र मल्लकालसम्ममा पनि नेपाल चाहिँ एउटा बहुधार्मिक राष्ट्र भई आएकै हो। अब राई लिम्बूहरूको किराँत यायोख्याहरू भए होइन, त्यसै गरी अब बुद्ध धार्मिकहरू भए, र त्यसै गरी मल्लको बेलादेखि क्रिस्चियनहरू रोमन क्याथोलिकहरू त थिँदै नै थिए, पछि उनीहरूलाई पृथ्वीनारायण शाहले खेदेर पठाए। त नेपाल पहिलेदेखि नै बहुधार्मिक देश, बहुधार्मिक राष्ट्र हुँदै हो। त्यस कारणले अब अहिले आएर र अहिलेको चलिआएको आन्तरिक के अन्तरिम संविधानमा पनि नेपाल चाहिँ धर्मनिरपेक्ष सोचेर विचार गरेर बहस गरेर भएको। त्यो बेलामा जब यो धर्मनिरपेक्ष भनेर घोषणा भयो, त्यो बेलामा चाहिँ अहिले हिन्दू राज्य माग्नेहरू कहाँ हुनुहुन्थ्यो? त्यो बेलामा चाहिँ उहाँहरूले हिन्दू राज्य र हिन्दू अधिराज्यको कुरा केही पनि गर्नु भएन। र अहिले चाहिँ धार्मिक दृष्टिकोणले होइन, आस्थाको दृष्टिकोणले होइन, राजनैतिक दृष्टिकोणले, राजनैतिक पार्टीले हिन्दू राज्य र अधिराज्यको माग गर्नु यो सरासर गलत हो। हाम्रो देश धर्मनिरपेक्ष हुनुपर्छ, किनभने हाम्रो राष्ट्र बहुधर्मावलम्बीहरूको राष्ट्र हो।
म यही प्रश्न हाम्रो कैलाश शासकरजीमा राख्न चाहन्छु।
धन्यवाद। अब अहिलेसम्म हाम्रो देश नेपाल धर्मनिरपेक्ष रहिरहेको छ। र त इतिहास हेर्ने भनेदेखि पहिले पनि अलेख रूपमा, अलिखित रूपमा, अव्यक्त रूपमा नेपाल राज्य धर्म निरपेक्ष नै थियो। 19 सालको संविधान बन्दाभन्दा अलि पछाडिको संशोधनमा मात्रै नेपाललाई आएर हिन्दू राज्य, हिन्दू राष्ट्र, हिन्दू अधिराज्य घोषणा गरिएको, र यो लगभग आएर 44 वर्ष 45 वर्ष लगभग टिक्यो। त्यतिखेरको कालमा हेर्नुहुन्छ भनेदेखि धेरै अहिन्दूहरूले कष्ट खेप्नुपर्ने, अनावश्यक दोष चाहिँ नि खप्नुपर्ने, अनावश्यक दुःख झन्झट चाहिँ सहेर जानुपर्ने, र अपहेलना र वञ्चित हुनुपर्ने यस्ता स्थितिहरू खपेर जानुपर्ने अवस्था रह्यो। पञ्चायतकालमा हिन्दू राज्य जब घोषणा गर्यो, त्यसपछि हिन्दू भनिएका सबै होइनन्, हामीले जहाँसम्म जान्न सक्छौँ, बोध गर्न सक्छौँ, केही अतिवादीहरूले चाहिँ क्रिस्चियनहरूलाई विशेष गरिकन टार्गेट गरिकन जेल हाल्ने, अनि अनावश्यक कानुन बनाउन, झुटा लान्छन लगाउने, र आस्थाकै आधारमा पनि चाहिँ बन्दी बनाउने कामहरू भयो। र देश निकाला त भएन, तर लगभग मानसिक रूपमा हताश मानसिकतामा चाहिँ नि आएर काम गरेर इसाईहरूलाई विशेष गरेर सताउने काम चाहिँ प्रशस्त भएछन्। र मलाई के लाग्छ भनेदेखि यो पञ्चायतकालमा अपञ्चहरू, जोहरू पञ्चायतका पक्ष हिमायती थिएनन्, पक्षधर थिएनन् उनीहरू, र जोहरू हिन्दू थिएनन् उनीहरूलाई सताउने काम बढी भयो, र उनीहरूमध्ये पनि इसाईहरूलाई सताउने काम बढी भयो। आस्थाकै आधार फरक आस्थामा हो, फरक चाहिँ राजनीतिक आस्था र फरक चाहिँ धार्मिक आस्था राख्ने, दुवैलाई एउटै सिक्काको दुईवटा पाटा जस्तो गरिकन चाहिँ एउटा चाहिँ शत्रुगत व्यवहार गरियो र फेलियो। र मलाई थाहा भएअनुसार कतिजनाहरू चाहिँ सँगसँगै जेलमा पनि बस्नुभयो, पञ्चायतका विरोधीहरू र चाहिँ अहिन्दूहरू, हजुर, यी दुवैजना आस्थाका बन्दीहरू सँगसँगै बन्दी बनाएको छ। र यो कुरो चाहिँ गैर पञ्चहरूलाई राम्ररी याद भएको कारणले, र सँगसँगै त्यो चाहिँ आस्थाका बन्दी भएको तितो अनुभव सँगसँगै खप्नु परेको कारणले 47 सालको परिवर्तन हुँदाखेरि एउटा काम त्यहाँ भएको देखिन्छ, उनीहरूलाई आस्थाको पीडा कस्तो हुन्छ भन्ने कुरा थाहा भएको कारणले गर्दाखेरि जब 47 सालको चाहिँ परिवर्तन भयो, अब हामीले माने पनि नमाने पनि एक प्रकारको प्रजातन्त्र आयो त्यसमा चाहिँ नि, अब जुन सरकार गठन भयो पहिलोचोटि अन्तरिम सरकार, त्यो अन्तरिम सरकारले इसाईहरू जो आस्थाका बन्दीहरू थिए उनीहरूलाई छुटकारा दिने सुन्न काम भएको हो। यसको मतलब के हुन्छ भनेदेखि राज्यमा धार्मिक आस्थाको आधारमा चाहिँ कसैलाई चाहिँ भेदभाव गर्नु हुँदै रहेछ भन्ने कुरो चाहिँ धेरै अगाडि नै 47 सालतिरै हाम्रा शासक वर्गहरूले मानिलिएको कुरा हो, महसुस गरिसकेको कुरा हो। अब यो पछि आएर कन्टिन्यू हुँदाखेरि हाम्रा कतिपय नेताहरूले त धर्म परिवर्तन नेपाललाई लागि पुरा स्वतन्त्र छ धर्म परिवर्तन गर्नको लागि, र हाम्रो स्वर्गीय गिरिजा प्रसादले के पनि भन्नुभएको थियो टिभीबीसीलाई इन्टरभ्यू दिँदाखेरि भने, मैले धर्म परिवर्तन गरेँ भने कसले रोक्न सक्छ यो पनि भने, यति साह्रो खोलेर उहाँ जानुभयो। त अहिले 63 सालमा जुन चाहिँ एउटा परिवर्तन भयो, अब हजारौँ व्यक्तिहरू चाहिँ बलिदान भए भन्नु पऱ्यो, त्यसपछि आएर चाहिँ धेरै विचारका परिवर्तनका बाहकहरू आए, धेरै व्यक्तिले धेरै कुरा गरे र त्यो सबै कुराहरू स्वतन्त्र प्रजातन्त्र लोकतन्त्रसँग सम्बन्धित थिए, र ती कुराहरूको चाहिँ चुरो के थियो त भन्दाखेरि आस्थाको आधारमा कोही पनि विभेदित हुनु पर्दैन है भन्ने कुरो सन्देश थियो। त्यसै कारणले 63 सालमा यी कुरालाई लेखबद्ध गर्ने महत्त्वपूर्ण दस्तावेजको रूपमा चाहिँ अन्तरिम संविधान 63 आयो र त्यसमा राज्यलाई पुनः फेरि धर्मनिरपेक्ष बनाइयो। त्यही अवस्था अहिले पनि छ, र केही व्यक्तिहरूले केही नेताहरूले जसलाई राजनीति गर्नु छ धर्मको आधारमा, तिनीहरूले मात्रै चाहिँ के भने अब हिन्दू राज्य बनाउनुपर्छ, अझ भनौँ अधिराज्य पनि बनाउनुपर्छ भन्ने कुराका कुराहरू पनि ल्याइराखेका छन्। यो सरासर झुट हो र नेपाललाई धर्मनिरपेक्ष राज्यको रूपमा परिचित गराएर विश्व सामु एउटा प्रतिष्ठित राज्यको रूपमा स्थापित गर्नुपर्छ, हामीले यसलाई कन्टिन्यू गरेर लानुपर्छ।
धन्यवाद कैलाशी। नयाँ संविधानको मस्यौदामा धारा 31 उपधारा 3 धार्मिक अभ्यास र अवलम्बनमा केही अस्पष्टता छ र धर्म परिवर्तन गराउनुलाई दण्डनीय भनिएको छ। धर्म परिवर्तन यदि व्यक्तिले स्वेच्छाले गर्न चाहन्छ भने दिइनुपर्छ भन्ने हाम्रो आग्रह हो। जबरजस्ती करकाप र प्रलोभनमा गराइन्छ भने दण्डनीय हुनेछ भन्ने प्रावधान थप गर्न, अन्यथा धारा 31 उपधारा 3 खारेज गर्नुपर्छ भन्ने जनताको आम जनताको चाहिँ आवाज रहेको छ। यदि यही वाक्यांश राखिएमा व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्म मान्न, आफूलाई मन नलागेको धर्म परिवर्तन गरी अर्को धर्म ग्रहण गर्न बन्देज लगाइएको सरह हुनेछ। 21 शताब्दीमा बन्ने संविधान स्वतन्त्रताको हक दिने तर मन लागेको धर्म ग्रहण गर्न बन्देज लगाउने अलिक अव्यवहारिक भयो कि भन्ने हाम्रो भनाइयो, यसमा महेन्द्र सरको भनाइ के छ?
यो अलिक अव्यवहारिक मात्र होइन, यहाँ सरासर चाहिँ त्यो गलत हुन्छ। म एउटा सानो एउटा आर्गुमेन्ट राखौँ, म एउटा सानो तर्क राखौँ। मानिलिउँ कुनै एउटा व्यक्ति एउटा परिवार मानिलिउँ एकछिनलाई तर्कको लागि क्रिस्चियन छ भने त्यसमा चाहिँ हुर्किँदै गरेको कुनै एउटा केटो अथवा केटी है ऊ गएर म चाहिँ क्रिस्चियन हुन्न अथवा इस्लामको परिवारमा छ भने म इस्लाम हुन्न म हिन्दू हुन्छु भनेर भन्दाखेरि इभन उसका आमा बाबुले समेत उसलाई रोक्न छेक्न सक्दैनन् र अहिलेको अवस्थामा अहिले आएर सक्दैनन् किन उसको चेतनाले उसको आस्थाले उसको मनले भइसकेपछि त्यस कारणले अब अर्को कुरा आयो परिवर्तनको कुरामा सङ्गतले भनिसक्नु भयो है तपाईँले बडा मिठो शब्द मैले बोल्न खोजेको शब्द बोल्नुभयो सङ्गतले भन्दाखेरि धर्म परिवर्तन हुने बेलामा हुँदाखेरि हुनुभन्दा केही अगाडि र भइसकेपछि कुनै न कुनै व्यक्तिको सङ्गत कुनै न कुनै आस्था विश्वासमा लागेको मान्छेहरूको सँगको सरोकार अथवा उनीहरूसँग बसोट हुन्छ र पछि हुनसक्छ र प्रभाव भन्ने कुरा चाहिँ किताबबाट र रेडियोबाट मात्रै नभएर व्यक्तिबाट पनि हुन्छ। धेरै चाहिँ प्रभाव व्यक्तिबाट हुन्छ भने अब के हुने भयो त भने अब मेरो छोरीले भोलि इस्लाम धर्म मान्ने भयो भने त्यो इस्लाम गुरु जोसँग उसले गुरु थापेर शिक्षा दीक्षा लिएकी छ उसले त धर्म परिवर्तन गराएको भनेर उसलाई दोष लाग्ने सम्भावना भयो नि त
अहिलेको
अवस्थामा अहिलेको प्रावधान त्यसले गर्दाखेरि त त्यो मान्छे त नाकमा फस्ने भयो त्यो धर्मगुरु त नाकमा फस्ने भयो किनभने आस्था परिवर्तन गर्ने मेरो छोरी हो होइन मेरो छोरा हो तर त्यो धर्मगुरुलाई तैँले चाहिँ धर्म तपाईँले चाहिँ धर्म परिवर्तन गराउनु भयो भनेर उसलाई दोष लाउन सक्ने सम्भावना भयो एउटा कुरा। अर्को कुरा दण्डनीय ए बाबा जबरजस्ती गरेको छ भने दण्डनीय ल ठिकै छ तर यहाँ त कस्तो भने कानुनको म्यानिपुलेसन कानुनको व्याख्या जता पनि गरेर जे पनि गरेर किनभने बहुसङ्ख्यक र अल्पसङ्ख्यक कुरा गरेर त्यस कारण यो दण्डनीय भन्ने कुरा चाहिँ मिल्दै मिल्दैन तर दण्डनीय यदि राख्नुहुन्छ भनेदेखि त्यहाँ जबरजस्ती भन्ने शब्द हुनु पऱ्यो। जबरजस्ती धर्म परिवर्तन गराएको छ यानि कि प्रलोभन दिएर डर धाक धम्की दिएर जस्तो मलाई अहिले कसैले त बुद्धिस्ट भन्छस् भन् होइन भने देखा जाला भनेर भन्छ भने त्यस्तो कुरा आयो भने हो त्यो दण्डनीय हुन्छ भने मेरो त्यसमा झगडा छैन तर प्रलोभन भनेको के होइन अनि त्यसै दोष लगाएर आदि बहुसङ्ख्यक भनेर रिसले ईर्ष्याले यो सब कुराहरू चाहिँ पूर्वाग्रहले होइन यो सब कुराले गर्दाखेरि यो राजनैतिक तौर तरिकाहरूमा अथवा समाजमा छिमेकीलाई रिस उठ्यो गरुले मुद्दा हालिदियो होइन त यो कारणले गर्दाखेरि अहिलेको जुन यो धारा तिनको कुरा छ त्यो कुरा चाहिँ सरासर गलत छ र त्यसले मेरो अथवा कुनै पनि व्यक्तिको व्यक्तिगत मौलिक नैसर्गिक अधिकारलाई चाहिँ त्यसले चाहिँ हनन गरेको छ। त्यसको अर्को पनि म भन्छु, अब सायद छिटो भयो होला मेरो कुरा, तर कुरा के छ भने नेपालले 2000 अब अगाडिको कुरा गरौँ र होइन, संयुक्त राष्ट्रसङ्घको मानव अधिकारको जुन चार्टर छ त्यो चार्टरको 18 आर्टिकल 18 चाहिँ पुरै चाहिँ व्याख्या गरिवरी लेख्दै छ कि धर्म भनेको इनएलिनेबल अनि नैसर्गिक फन्डामेन्टल अधिकार हो, त्यहाँ बाबुआमा परिवार आदिको कुरो पनि चल्दैन भने राज्यले कसरी त्यसलाई नियन्त्रणमा राख्ने, त्यो राख्नै मिल्दैन र त्यो चाहिँ अति हाम्रो भनौँ न हाम्रो देश चाहिँ एउटा कुनै धर्म विशेषसँग गाँसिएको देश भयो भने म आफै लज्जित हुन्छु। यी कुराहरू चाहिँ यो अहिलेको चाहिँ धारा उपधारा 31 चाहिँ साह्रै नै चाहिँ अन्याय गरेको छ त्यसलाई चाहिँ एकदम र यो चाहिँ कस्तो भने अल्पसङ्ख्यक र बहुसङ्ख्यकको बिचमा विभेद गरेर राखेको छ है, र यहाँ उदाहरण के दिन्छ भने पाकिस्तानमा त्यस्तो छ, बङ्गलादेशमा यस्तो छ, त्यस्तो छ, त उनीहरूले गरेको गलत कुरालाई जस्तो पाकिस्तान मुस्लिम कन्ट्री हो भनेको छ त्यो गलत थियो, जिन्नाले कुन किसिमले चाहिँ पाकिस्तान भिन्दै देश बनाउन लगाए होइन स्थिति ल्यायो र इन्डियामा त्यो बेलामा चाहिँ हिन्दू बहुसङ्ख्यक थिए, त्यही पनि नेहरूले गान्धीले चाहिँ हिन्दू भनेर घोषणा गरेनन्, त्यसले ठुलो एकदम राम्रो काम गरे र त्यो कारणले गर्दाखेरि इन्डिया अहिले धेरै प्रगति गरेछ किनभने आस्था र विकासको सम्बन्ध छ क्या, आर्थिक विकास र आस्थाको सम्बन्ध छ, त्यस कारणले त्यो कारणले इन्डियाले प्रगति गरेछ।
असाध्यै राम्रो कुरा गरिदिनु भयो। अधिवक्ता कैलाश शाशङ्करज्यू, म तपाईँमा आउन चाहन्छु। डाक्टर महेन्द्र भट्टराईज्यूले नयाँ संविधानको प्रस्तावित मस्यौदाको प्रारम्भिक मस्यौदाको धारा 31 उपधारा 3 रहेको एकातिर स्वतन्त्रताको हक त दिएको छ तर धार्मिक स्वतन्त्रता चाहिँ उसले उपभोग गर्न पाउने कि नपाउने, यो प्रश्न ज्वलन्त रूपमा उठाउनु भयो। यसमा हजुरले कानुनी पाटोबाट अलिकति प्रश्न पारिदिनुहुन्छ कि हाम्रा श्रोताहरूलाई?
हजुर, धन्यवाद। वास्तवमा यो जुन विषयमा हामी छलफल गर्छौँ यो चाहिँ नि यो विषयको अन्तर्गत पनि यो धारा 31 चाहिँ बहुतै संवेदनशील र यसले एउटा धेरै प्रतिगामी असर पर्ने खालको एउटा चाहिँ नि सन्देश बोक्या छ, यसले प्रावधान बोक्या छ। त्यो कसरी बनाउँछ भनेदेखि यहाँ प्रतिकूल हुने भन्ने केही प्रतिकूलता हुन्छ कि धर्मनिरपेक्षता हुँदाखेरि अथवा धार्मिक स्वतन्त्रताको चाहिँ नि उपभोग गर्दाखेरि केही प्रतिकूल स्थितिको सिर्जना हुन्छ कि भनेर यो मस्यौदाकारले परिकल्पना गर्नुभएको छ। किन भन्नुहुन्छ भनेदेखि सार्वजनिक स्वास्थ्य भनेको थियो, हेर्नुहोस् है, शिष्टाचार भनेको छ र नैतिकताको प्रतिकूल हुने यो के भने, यो कुनै धार्मिक स्वतन्त्रताको उपभोग गर्दाखेरि सार्वजनिक स्वास्थ्य शिष्टाचार र नैतिकताको प्रतिकूल हुन्छ, त्यो प्रसङ्ग आउनुपर्ने जरुरी किन भयो, यो त आउनुपर्ने कुरै छैन नि, यहाँनिर आउनुपर्ने कुनै यो सान्दर्भिकतै भएन यसको। नेपालमा 100 बढी चाहिँ पोलिटिकल पार्टीहरू छन्, 150 बढी भाषाहरू छन्, 125 बढी जातिहरू छन्, यिनीहरूले आफ्नो आफ्नो हक अधिकार प्रचलन गर्दाखेरि उपभोग गर्दाखेरि यी सन्दर्भहरू आउँदैनन्। यो धार्मिक स्वतन्त्रताको सबै जातले सबै क्षेत्रका नेपालीहरूले आफ्नो आस्थाअनुसारको विश्वासअनुसारको धर्मको अवलम्बन अभ्यास गर्ने क्रममा धार्मिक राय अधिकारको चाहिँ उपभोग गर्ने क्रममा यी सार्वजनिक स्वास्थ्य शिष्टाचार र नैतिकताको प्रतिकूल हुने स्थिति सिर्जना हुन्छ भनेर चाहिँ नि भन्नलाई कुनै आधारै छैन।
राखिनुको अर्थ
यसको अर्थ के हो, एउटै मात्र यसको अर्थ हुन्छ कि धार्मिक अधिकारलाई उपभोग गर्नबाट टार्गेट गरिएका व्यक्तिहरूलाई समूहलाई चाहिँ नि वञ्चित गरौँ, हो यो वञ्चित गर्न खोजेको छ। त्यसैले यहाँ कुनै धार्मिक समुदायप्रति अङ्कुश लगाउनको लागि धर्म सम्बन्धी हकमा उहाँहरूलाई वञ्चित गराउनको लागि यो षड्यन्त्रमूलक भाषा प्रयोग गरेको हो, यसमा दुई मत छैन। त्यसैले मेरो भनाइ के छ भने यो सार्वजनिक स्वास्थ्य शिष्टाचार नैतिकताको प्रतिकूल हुने यहाँ प्रसङ्गै आउँदैन, यसकारणले यो शब्दावली असान्दर्भिक छ र हाँस्यास्पद छ भन्नु पऱ्यो। वर्ल्डमा धेरै कन्स्टिट्युसनहरू बनाएका छन्, यस्तो प्रकारको चाहिँ कहीँ पनि प्रावधान छैन, त्यसैले गर्दा यो चाहिँ काटिनुपर्छ, खारिज हुनुपर्छ। अर्को प्रावधान के छ भने यसैसँग जोडेर वा भनेर सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्ने गराइने भन्नुभएको छ, हेर्नुहोस् है, सार्वजनिक शान्ति कसरी भङ्ग हुन्छ। मैले यसो हेर्दाखेरि त हजारौँ वाटको चाहिँ नि माइक राखेर राति चाहिँ 2 राति चाहिँ सारा चाहिँ नि हजुर त त्यो चाहिने नचाहिने भजन पनि होइन, हेर्नुहोस् है तपाईँको अहिले त पप अनेक किसिमका रक सङहरू के चाहिँ नि त्यो धार्मिक बजाइएको हुन्छ, पुरै टोललाई चाहिँ नि डिस्टर्ब गरिएको हुन्छ। यसरी कुनै धार्मिक समुदायलाई टार्गेट गरिएर राखिएको यो क्लस पनि खारेज गर्नुपर्छ। यो शान्ति भङ्ग गर्ने काम हुँदै हुँदैन। कसैले कसैको धर्म परिवर्तन गराउने काम भन्नुभएको छ। अब हेर्नुहोस् है, वास्तवमा हामी त भन्छौँ आस्था परिवर्तन गर्ने कुरा हो र यो सेल्फ रिगार्डिङ आफैले आफैलाई परिवर्तन गर्ने कुरा हो। यो त बोलिराख्नु भएको छ नि धेरै नेताहरूले, वास्तवमा यो त धेरै क्षेत्रको व्यक्तिले बोलिराख्नु भएको छ। भनेपछिलाई यो कसैले कसैलाई धर्म परिवर्तन गराइदिने कुरा हो, कसैले कसैलाई गराइदिने कुरो होइन, स्वेच्छाले गर्ने। त्यस कारण यहाँ अरूले धर्म परिवर्तन गराइदिने भन्ने कुरो जुन परिकल्पना गरिएको छ नि, यो सदियौँदेखि अगाडिको पञ्चायतकालदेखि राखिएको क्लज हो। यो यसैलाई दोहोऱ्याइएको छ। 63 सालको परिवर्तनको अर्थ के भयो? यो हामीले अपेक्षा गरेर यति लामो 8-10 वर्षको कुरेर चाहिँ आएको पछि आएको संविधानमा भएको परिवर्तन यही हो।
हस्, धन्यवाद डाक्टर महेन्द्र भट्टराईज्यू र अधिवक्ता कैलाश शशंकरज्यूमा आफ्नो अमूल्य समय हाम्रो स्टुडियोमा आएर हाम्रा श्रोता समक्ष सामयिक विषयमा हाम्रो बहस कार्यक्रममा सहभागी भएर आफ्नो अमूल्य मत राखिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु। श्रोता, धर्म सद्भाव र उपकारको प्रतीक हो। हामीले इतिहासमा पढेका छौँ, भारत सन् 1947 बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि धार्मिक हिंसामा पर्यो, हजारौँ मानिसको बिना कारण हत्या भयो। हामीले पढेका छौँ युरोपमा 10औं शताब्दीपछि 13औं शताब्दीसम्म ठुला ठुला धर्मयुद्धहरू भए, हिंसा भयो, हत्याका घटना भए, देश समाज मात्र होइन विश्व नै पीडामा रुमलियो, स्तब्ध भयो, कसैलाई उपलब्धि भएन तर परिवार समाज देश र विश्वमा क्षति भयो, मानव निर्मित संरचनाहरू ध्वस्त भए, विकास र सभ्यता बिथुलिए, वैरभाव बढ्यो, आपसमा सद्भाव होइन घृणा बढ्यो। यसबाट हामीले पाठ सिक्नुपर्छ। हो, एक आपसमा दूरी बढ्दा कसैलाई फाइदा हुँदैन, भएको पनि छैन। हामीले स्वीकार गर्नुपर्छ यो विश्वमा यो समाजमा फरक धर्ममा आस्था राख्ने मानिस पनि छन्। उहाँहरूको आस्थालाई सम्मान गर्नु सभ्य मानिसको धर्म हो, कर्तव्य हो। मिल्ने र मिलाउने, एक आपसमा जुटाउने दस्तावेज बनोस् नयाँ संविधान। श्रोता, परिवारमा समाजमा देशमा दिगो शान्ति होस्, विकासको पथमा सबै धर्ममा आस्था राख्ने मानिसहरू अग्रसर बनुन्। देश साझा हो, संविधान साझा दस्तावेज हो। सबै धर्म सबै आस्थालाई सम्मान गर्ने, अभ्यास गर्ने, अवलम्बन गर्ने र सबैले अपनत्व महसुस गर्ने संविधानको निर्माण होस्। धर्मको व्याख्या स्पष्ट गरियोस्। नागरिक बीच विद्वेष नबढोस्। धार्मिक चौतारी नेपालद्वारा प्रस्तुत रेडियो कार्यक्रम नयाँ संविधानमा आस्थाको निम्ति बहसका तर्फबाट यही शुभेच्छा, यही कामना र अपेक्षासहित आजको यस नयाँ संविधानमा आस्थाको निम्ति बहस कार्यक्रममा आज यही समापन गर्छु। हाम्रो यस कार्यक्रममा साथ दिनुहुने सरल श्रेष्ठजी, कर्मसिंह लामा र आजका अतिथिज्यूहरू महेन्द्र भट्टराईजी र कैलाश शशंकरज्यूलाई पनि हार्दिक आभार प्रकट गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्ते।
मनको रुजाई हो यो, सुने सुनाउने नेपालीको रेडियो सबै गुनगुनाउने।
कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ,
नेपालीको रेडियो 88.8।